यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। हरेक काममा अवरोधका कारण अरू कुनै विकल्प नभएपछि आफूले ताजा जनादेशमा जाने निर्णय लिनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टोक्ति। पछिल्लो राजनीतिक घटनाक्रमका बावजूद पार्टी एकताबद्ध रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालको दावी। प्रधानमन्त्री ओलीले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै र बेलायतमा कोरोना संक्रमणको नयाँ चक्र देखा परेको भन्दै विश्वका कयौं राष्ट्रहरूले बेलायत संघको आवत जावतमा रोक लगाए। समाचार अब विस्तारमा। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उन्नतिका लागि गरेका हरेक कामका अवरोधका कारण पार्टीको भविष्य जोगाउन र अरू कुनै विकल्प नभएपछि आफूले ताजा जनादेश लिने निर्णय गरेको बताउनु भएको छ। विघटित प्रतिनिधि सभाका सदस्यहरूको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीका एक थरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैँ सरकारका काममा अवरोध मात्रै गरेको बताउनुभयो। उहाँले विचार संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरूले सरकारलाई असहयोग र अवरोध गरी विग्रहको बाटोमा अग्रसर भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले भन्नुभयो, प्रतिनिधि सभा विघटन आफ्नो निजी रोजाई नभएर पार्टीको आन्दोलन र भविष्य जोगाउन अरू कुनै विकल्प नभएपछि भारी मनका साथ ताजा जनादेशका लागि जनतामा जाने निर्णय गर्नु परेको प्रष्ट पार्नुभयो। जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि त्यस अवरोधलाई पनि जनता समक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खड़ा गर्ने प्रयास भएको पनि बताउनुभयो। उहाँले सरकार गठन भएको केही समयदेखि नै मुलुकलाई समृद्ध बनाउने र जनतालाई खुशी बनाउने हरेक कदममा व्यक्तिगत स्वार्थ तिर्साएर पाइला छेक्ने प्रयास भएको उल्लेख गर्दै एकतापछि पार्टी सचिवालयका कुनै बैठक मा पनि देश जनतासँग सम्बन्धित विषयमा छलफल गर्न प्रचण्ड माधव नेपाल पक्ष कहिल्यै राजी नभई जहाँ र जेमा पनि भागभण्डा खोजेको बताउनुभयो। प्रधानमन्त्री ओलीले लामो समयदेखि लथालिङ्ग रहेको मुलुकको अवस्था सुधार्न गरिएका कामहरूलाई ओझेल पार्न तीनै व्यथितका झिल्काहरू टिपेर मुलुक बर्बाद भएको भन्दै दुष्प्रचार भइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूलाई निर्वाचन क्षेत्रमा केन्द्रित रहेर चुनावी तयारी गर्न निर्देशन दिनुभयो। छलफलमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक विधि र प्रक्रिया अनुरूप नहुने भन्नुहुँदै प्रचण्ड पक्षको गतिविधि हेरेर आगामी रणनीति तय गरिने जानकारी गराउनु भएको भेलामा सहभागी निवर्तमान सांसद राजेन्द्र गौतमले जानकारी दिनुभयो। छलफलमा मन्त्रीहरूका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले धारणा राख्नु भएको थियो। भेलामा संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङ, पार्टी महासचिव समेत रहनुभएका अर्थमन्त्री विष्णु पौडेल, उद्योग मन्त्री लेखराज भट्ट लगायत सहभागी हुनुहुन्थ्यो। भेलामा सचिवालय सदस्य समेत रहनुभएका गृहमन्त्री रामबहादुर थापा भने सहभागी हुनुभएको थिएन। यससँगै नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बावजूद पनि पार्टी एकताबद्ध रहेको स्पष्ट पार्नु भएको छ। आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको त्याग बलिदान र संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको आवश्यकता रहेको र यसको रक्षाका लागि सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ। अध्यक्ष प्रचण्डले राष्ट्रको समृद्धि र नेपाल कम्युनिष्ट आन्दोलनको भविष्यका लागि सबै प्रकारका प्रवृत्ति र तत्त्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन पनि पार्टीका नेता कार्यकर्ताहरूलाई अनुरोध समेत गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमप्रति असहमति जनाउँदै नेकपाका वरिष्ठ नेताहरूको बैठक अहिले बानेश्वर स्थित संसद भवनमा बसिरहेको छ। बैठकमा नेकपाका वरिष्ठ नेता माधव नेपाल, अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूको उपस्थिति रहेको छ। सरकारले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि त्यस विरूद्ध सर्वोच्च अदालतमा 9 ऋण दर्ताका लागि पेश भएका छन्। हिजो आइतबार प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएसँगै कानून व्यवसायीहरूले सर्वोच्चमा ऋण दर्ताका लागि पेश गरिएको हो। सर्वोच्चमा हिजो 3 आज दिउँसोसम्म थप 6 सहित 9 ऋण दर्ताका लागि पेश भएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो। उहाँले सबै ऋण दर्ता प्रक्रियामा रहेकाले प्रक्रिया भएपछि दर्ता हुने जानकारी दिनुभयो। संसद विघटनको विपक्षमा रहेका संविधानका जानकारहरूले अहिलेको संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउनु भएको छ। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले संघीय संसदको विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद बाध्यता भएको बताउनु भएको छ। झापाको भद्रपुर स्थित प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले सुखी नेपाली र समृद्ध नेपालको यात्रामा जबरजस्त अवरोध सृजना गरिएका कारण ताजा जनादेशमा जानुपर्ने बाध्यता सृजना भएको बताउनुभयो। उहाँले संघीय संसद विघटन जनताको चाहना नभए पनि दुःखद बाध्यता भएको बुझाउन अब जनतामा जानुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ। कंग्रेस केन्द्रीय कार्यालय सानेपामा आज अपरान्ह 4 बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी लगायत दलका शीर्ष नेतालाई बोलाइएको पार्टी कार्यालयले जनाएको छ। मन्त्री परिषदले हिजो निर्णय गरेको प्रतिनिधि सभा विघटनको सिफारिश अनुसार राष्ट्रपतिले संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अहिले केही बेरमा सम्बोधन गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। सरकारले कोरोना संक्रमणको वास्तविक अवस्था छिटो पहिचान गरी संक्रमण दर कम गर्ने लक्ष्यका साथसाथै प्रदेशमा एन्टीजेन परीक्षण शुरू गरेको छ। एन्टीजेन परीक्षण मार्फत कोरोना संक्रमण भए नभएको तत्कालै पत्ता लगाउन सकिने भएकाले यसै महिनामा 5 लाखमा एन्टीजेन परीक्षण गर्ने गरी काम शुरू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
कोरोना संक्रमणको उच्च जोखिममा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका र 200 भन्दा बढी संक्रमित रहेको स्थानमा छिटो संक्रमित पहिचान गर्नका लागि एन्टीजेन परीक्षण शुरू गरिएको छ। पीसीआर परीक्षणको तुलनामा कम खर्चिलो र छिटो नतिजा प्राप्त गर्न सकिने भएकाले पनि संक्रमितको अवस्था पहिचान गरी संक्रमणको दर घटाउन यसको परीक्षण आवश्यक देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। घना बस्ती, ठूला शहर, बढ़ी संक्रमण देखिएको स्थान र जोखिम क्षेत्र पहिचान गरी एन्टीजेन परीक्षण गर्ने तयारी भइरहेको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो।
अहिले पनि हाम्रो पीसीआर टेस्टबाट लगभग 15% हाराहारीमा केसहरू देखिन्छन्। जुन हटस्पट छ 200 भन्दा बढी संक्रमित भएका ठाउँहरू अथवा रिस्क एरिया र अरू डेली काम गर्ने व्यक्तिहरू हुनुहुन्छ जसले संक्रमितहरूको नजिकमा बस्नुपर्छ, त्यस्ता व्यक्तिहरूमा संक्रमण अझै फैलिने डर भएको हुनाले त्यसलाई पत्ता लगाउनलाई पीसीआर पद्धतिबाट पनि गर्दै गर्छौँ। तर एन्टिजेन टेस्टिङबाट गर्यो भने छिटै टेस्ट हुने अनि जोखिमका समूह पत्ता लाग्ने उहाँहरूलाई चाहिँ छुट्याएर राखेर आइसोलेसन गर्यो भनेदेखि संक्रमणको दर चाहिँ घटाउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हो।
एन्टिजेन परीक्षणबाट तत्कालै नतिजा आउने भएकाले यसको परीक्षण पोजेटिभ आएमा संक्रमितलाई 14 दिन आइसोलेसनमा राखिने र नेगेटिभ आएर पनि संक्रमणको लक्षण देखिएमा पीसीआर परीक्षण समेत गरिनेछ। एन्टिजेन परीक्षण कम खर्चिलो र पीसीआर जस्तो विश्वासिलो छैन भन्ने गुनासो आइरहेका बेला पीसीआरबाट पनि 70% मात्र विश्वसनीय नतिजा आउने उल्लेख गर्दै विश्व स्वास्थ्य संगठनले समेत एन्टीजेन परीक्षणलाई मान्यता दिएकोले यसलाई गलत भन्न नमिल्ने बताउनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर पाण्डे।
डब्ल्यूएचओले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यो टेस्ट गर्न मिल्छ, यसको सेन्सिटिभिटी राम्रो छ, यसको चिज राम्रो छ भन्ने हिसाब भएपछि मात्रै हामीले प्रयोग गर्ने। पीसीआर पनि त 70% मात्रै यसले दिन्छ नि त, त्यो पीसीआर गरेर नेगेटिभ आयो भने फेरि लक्षण भयो भने त फेरि त्यसको पनि हामीले टेस्ट गर्नुपर्ने बाध्यता छँदैछ। हामीले बुझाउनु पर्यो यो राम्रो छ, विश्वसनीय हो, नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले मात्रै भनेका कुरा होइन, यो त डब्ल्युएचओले भनेको, एफडीएले भनेको, टेस्ट किट भएको हुनाले यसमा शंका त गर्नु पर्दै पर्दैन।
बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमित देखिएकाले 50% एन्टिजेन परीक्षण बागमती प्रदेशमा गरिने तयारी गरिएको छ भने संक्रमणको दरका आधारमा प्रदेश र स्थानीय तहको समन्वयमा अन्य स्थानमा एन्टिजेन परीक्षण गरिने महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा यसअघि नै परीक्षण शुरू गरिसकिएको र अन्य स्थानमा परामर्श शुरू भएको भए पनि आइतबारदेखि भने सबै प्रदेशमा परीक्षण शुरू भएको छ। सरकारले यसै महिनाभित्र 5 लाख बढीमा एन्टीजेन परीक्षण गर्ने लक्ष्यका साथ शुरू गरेको कार्यक्रममा यसका राम्रो र नराम्रो पक्षका बारेमा स्थानीय तहसँगको समन्वयमा विभिन्न तालिम मार्फत जानकारी दिँदै परीक्षणलाई अगाडि बढाइने पनि जनाएको छ। समुदायमा संक्रमण फैलिएको छ कि छैन भन्ने चाँडो पत्ता लगाउनका लागि एन्टीजेन परीक्षण प्रभावकारी हुने विश्वास गरिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
यो थियो संवाददाता सरिता खनालको रिपोर्ट। अब बाँकी प्रसंग। कालीकोटमा आज छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। माटोको डिस्कोमा च्यापिएर कालीकोट पचाल झरना गाउँपालिका नौकी 14 वर्षीय अम्बिका दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले बताउनुभयो। त्यस्तै रासकोट नगरपालिका 9 मार्तडीको जंगलमा घाँस काट्न गएको अवस्थामा भीरबाट लडेर एकको मृत्यु भएको र मृतकको पहिचान खुल्न नसकेको सूचना अधिकारी जोशीले बताउनुभयो। भक्तपुरमा बाटो निर्माण गर्ने क्रममा पहिरो जाँदा एकजना मजदूरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई चाङ्गुनारायण छाया बस्ती बस्ने 35 वर्षीय निमा योञ्जन रहेका छन्। सड़कको भित्तातिर पर्खाल लगाउने काम भइरहँदा हिजो दिउँसो पहिरो खसेको बताइएको छ। काठमाण्डुको चुच्चेपाटी स्थित स्तुपा अस्पतालको निर्माणाधीन भवनको 5 तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी 35 वर्षीय निरुता तामाङ रहेको प्रहरीले जनाएको छ। पाल्पाको तिनाउ गाउँपालिका 6 मस्याममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 44 वर्षीय गणेश विष्ट रहेको प्रहरीले जनाएको छ। सरकारले सुदूरपश्चिम प्रदेशमा भूमिहीन सुकुम्बासी नागरिकलाई जग्गा धनी प्रमाणपत्र लाल पूर्जा वितरणका लागि आवश्यक प्रक्रिया शुरू गरेको छ। हालै धनगढ़ीमा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गेवाली र स्थानीय तह प्रमुखहरूबीच सम्झौतामा हस्ताक्षर भएसँगै भूमिहीन सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने प्रक्रिया अघि बढ़ेको हो। कैलालीको धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
भूमि सम्बन्धी समस्या समाधान आयोगका अनुसार सुदूरपश्चिम प्रदेशमा भूमिहीन सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्नका लागि अहिले कैलाली कञ्चनपुर र बैतडी जिल्लाका गरी 17 स्थानीय तहसँग सम्झौता भएको छ। यो सँगै लाल पूर्जा वितरणको प्रक्रिया अघि बढेको छ। जग्गा नाप जाँच ऐन 2034 अधिकार सम्पन्न आयोगले यसै वर्षदेखि जग्गा धनी प्रमाणपत्र वितरण शुरू गरिसक्नेछ। भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गेवाली:
2034 जो माल खोज्ने प्रयोग गर्छ त्यो अधिकारको हामीलाई प्रत्यायन गरिएको छ। यसपटक हामी ऐनकै संशोधनद्वारा अगाडि आएका छौँ, कानूनले चिन्ने गरी हामी आएका छौँ।
आयोगसँगको सम्झौतापछि स्थानीय तहलाई भूमिहीन सुकुम्बासीको लागत संकलनदेखि आवश्यक सम्पूर्ण काम गर्न बाटो खुलेको छ। लामो समयदेखि बल्झिएको भूमि सम्बन्धी समस्याको समाधान गर्न स्पष्ट खाका आएकाले आफूहरू समेत तत्पर रहेको स्थानीय तहका प्रमुखहरूको भनाइ छ। कैलालीको टिकापुर नगरपालिका प्रमुख तपेन्द्र रावल:
नगरपालिकाहरूमा विगत लामो समयदेखि बल्झिरहेको भूमि सम्बन्धी जुन समस्या छ यी समस्यालाई समाधान गर्नको लागि छ। यो प्रक्रियाले स्पष्ट रूपमा हामीलाई एउटा काम गर्ने खाका तयार गरिदिएको छ।
सम्झौतामा हस्ताक्षर गरेको कञ्चनपुरको बेतकोट नगरपालिका प्रमुख अशोक चन्द अब सुकुम्बासी भूमिहीनका समस्या समाधान गर्न सहज हुने बताउनुहुन्छ।
यो आयोगसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेपछि सुकुम्बासी दलित भूमिहीनका कुराहरू आरक्षित पीडितका सबै समस्या समाधान गर्ने कामहरूमा हामीले गर्छौँ।
सुदूरपश्चिम प्रदेशमा करिब 1,00,000 भूमिहीन सुकुम्बासीलाई जग्गा धनी प्रमाणपत्र उपलब्ध गराउने सरकारी योजना छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है?
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। बेलायतमा कोरोना भाइरसको नयाँ चक्र शुरू भए लगत्तै युरोपका राष्ट्रहरूले बेलायत संघको आवत जावतमा रोक लगाउन शुरू गरेका छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना संक्रमणको नयाँ चक्र देखिएको भन्दै ठूला शहरमा लकडाउन गर्नेदेखि चाडपर्वका बेला हुन सक्ने भीड़भाड़ नियन्त्रणमा कड़ाई गर्ने नियम सार्वजनिक गरेसँगै क्यानाडा, अर्जेन्टिना, चिली, कोलम्बिया सहितका पश्चिमा राष्ट्रहरूले बेलायत जान र त्यहाँबाट आफ्नो देशमा आउन चाहनेका लागि रोक लगाउने घोषणा गरेका छन्। चीनसँगको बढ़दो तनावका बीच जापानको सरकारले सैन्य शक्ति अझै मजबूत पार्ने उद्देश्यले रक्षा बजेटमा उल्लेख्य मात्रामा वृद्धि गरेको भन्ने समाचार सार्वजनिक भएको छ। केही वर्षदेखि सैन्य खर्च वृद्धि गर्दै आएको जापान सरकारले राडारको पहुँचमा नपर्ने स्टेल्थ बम वर्षक विमान लगायत नौसैनिक बेडा मार्फत विपक्षी समूहको क्षेप्यास्त्र नष्ट गर्ने कार्यमा सक्षम क्षेप्यास्त्र भेदी अस्त्रको विकासका लागि भन्दै सैन्य खर्च बढ़ाएको बुझिएको छ। दोस्रो विश्वयुद्धमा भएको हारपछि अमेरिकाको सुरक्षा छातामा रहँदै आएको जापानले पछिल्लो दशकदेखि आफ्नै सैन्य शक्ति बढ़ाउन शुरू गरेको बताइएको छ। र अमेरिकामा कोरोनाको कारण रोजगारी गुमाएका व्यक्ति र व्यापारिक प्रतिष्ठानका लागि राहत स्वरूप 9 खर्ब डलर उपलब्ध गराउने सम्बन्धमा सरकारले ल्याएको प्रस्तावलाई त्यहाँको संसदले स्वीकृति दिएको समाचार छ। अमेरिकाको सरकारले ल्याउन लागेको राहत कार्यक्रमबाट रोजगारी गुमाएका कम्तीमा 1,20,00,000 व्यक्तिले राहत पाउने विश्वास गरिएको छ। विश्वमा महामारीको रूपमा फैलिएको कोरोना संकट शुरू भएको 9 महिनाको अवधिमा करोड़ौंले रोजगारी गुमाएका छन् भने कैयौं निजी व्यापारिक क्षेत्र टाटपल्टने अवस्थामा पुगेका छनृ।